घर और घराना।
आप अजीज सामिन खिदमत में तहा शमीम का सलाम अर्ज है। प्रोग्राम घर और घराने की एक और कड़ी लेकर हाजिर खिदमत। उम्मीद है कि प्रोग्राम भी आप सबकी तवज्जो का बाइस बनेगा। अजीज सामिन, प्रोग्राम का आगाज हिंदुस्तान के साबिक सदर अबुल फाखिर जैनुल आबिदीन अब्दुल कलाम के इस कलाम से कर रहे हैं। अगर कोई मुल्क फसाद और बदनवानी से पाक हो और वहां की कौम हसीन अफकार से सरशार हो, तो मैं दिल की गहराई से बात कह सकता हूं कि ऐसे माशरे को संवारने में जो तीन अफराद बुनियादी और किलीदी किरदार के हामिल होते हैं, वो बाप, माँ और उस्ताद हैं। आज की दुनिया में नाकाबिल इनकार और तकलीफदेह हकायक में से एक घरेलू तशद्दुद है। ऐसी दुनिया में जहां घर के माहौल को पनाहगाह होना चाहिए ताकि उसमें रहने वाले आराम व आसाइश के साथ रह सकें, और घर से बाहर के माहौल में जो जहनी उलझन, थकन और रंजो तकालीफ उठानी पड़ती हैं, उनको भुला सकें। लेकिन अफसोस का मकाम है कि बहुत से लोगों ने घर को एक ऐसे जहन्नम में तब्दील कर दिया है कि जिसमें गैज़ो गज़ब, तशद्दुद और कीनो इंतकाम के शोले भड़कते हैं और हर लम्हा वो शोले मजीद तेज होते जाते हैं। घरेलू तशद्दुद किसी खास तबके या माशरे से मखसूस नहीं है। इस वक्त दुनिया के तमाम ममालिक और मुख्तलिफ समाजी तबकात इस मसले से दस्त बगरीबा हैं, और आए दिन रोनमा होने वाली इक्तसादी और समाजी और सकाफती तब्दीलियों के बायस उसमें इजाफा हो रहा है। इसी बिना पर आलमी आदाद शुमार के मुताबिक घरेलू तशद्दुद की निशाना बनने वाली तकरीबन 90% खवातीन हैं और तकरीबन 10% मर्द हैं। अगर हम जदीद और रवायती मुआशरों और रवायत से जदीदियत की जानिब हरकत का तायराना मुआजना करें, तो ये वाजह हो जाता है कि रवायती मुआशरों के दरमियान तशद्दुद ज्यादा होता आया है, और तशद्दुद आमेज रवैये की तौजीह में सकाफती इज्तमाई मसाइल और कभी उनको खुफिया रखे जाने ने तशद्दुद से निपटने को मजीद दुश्वार बना दिया है। साथ ही इसके बरक्स की जो बात बाज लोगों के जहन में आती है कि मगरिब में औरतों पर कानून के जेर हिमायत होने के सबब बहुत कम तशद्दुद होता है, मगरबी मुल्कों में शाये होने वाले आदाद व शुमार पर एक इजमाली नजर डालने से बात वाज हो जाती है कि मगरिब में भी घरों में तशद्दुद और दफ्तरों और कामकाज की जगहों पर जिनसी इजाएं खवातीन की सलामती के लिए ठोस खतरा हैं। मिसाल तौर पर फ्रांस की वजारत दाखिला ने ऐलान किया है कि 2017 में इस मुल्क में 100 से ज्यादा औरतें घरेलू तशद्दुद के बायस अपनी जानों से हाथ धो बैठी हैं। फ्रांस पुलिस की रिपोर्ट के मुताबिक घरेलू तशद्दुद की भेंट चढ़ने वाले 125 अफराद में से 109 खवातीन अपने मौजूदा शौहर या साबिक शौहर के हाथों हलाक की गई हैं, जबकि इस तादाद में से 16 मर्द भी घरेलू तशद्दुद की भेंट चढ़े हैं। ऐसा ख्याल किया जाता है कि घराना खवातीन के खिलाफ तशद्दुद के आगाज की पहली जगह है। घरेलू तशद्दुद जिस्मानी, जिनसी, नफसियाती और जज्बाती हो सकता है, कुछ आमतौर पर तमाम समाजी तबकात मुख्तलिफ उम्र के ग्रोहों और नस्ल व जिन्स के साथ हत्ता माजूरियत के बावजूद अंजाम पाता है। बच्चे भी ख्वाह व कम मुद्दत में हो या पुरानी मुद्दत में, घरेलू तशद्दुद से मनफी असरात कबूल करने से महफूज नहीं है। जो लोग तशद्दुद करते हैं वो अपने बचपन में या तो तशद्दुद की भेंट चढ़े हुए होते हैं या फिर उसका मुशाहदा किए होते हैं। इस तरह से घरेलू तशद्दुद का एक फर्द पर खात्मा नहीं होता। यही बच्चा जब बड़ा होता है और घराना तश्कील देता है, तो वो भी घराने के इख्तलाफात और कशीदगियों से मुतासिर होकर वैसा ही रवैया अख्तियार करता है। ये वो चीज है जिसे माहिर समाजियात तशद्दुद के दायरे का नाम देते हैं। 80% मुजरिमीन ऐसे होते हैं जो पुरतशद्दुद माहौल में बड़े होते हैं। वो जवान जो घरेलू तशद्दुद के माहौल में परवान चढ़ते हैं, उनमें से 70% जवान दूसरों से ज्यादा अपनी बीवियों को जदोकोप करते हैं। मोहम्मद अब्दहू कहते हैं, जान लो वो मर्द जो अपनी बीवियों पर घर में जुल्म करते हैं ताकि वो घर पर अपनी हुक्मरानी चलाएं, तो बिलाशुबा वो दूसरों के लिए गुलाम की तरबियत करेंगे। इस सिलसिले में गमंगेज नुकता उन खवातीन की जानिब से जिस्मानी और नफसियाती रंजो आलम बर्दाश्त करना है कि जो नहीं चाहती कि उनकी जिंदगी का शिराजा बिखर जाए। उन औरतों में से बास की मुश्तरका जिंदगी में तशद्दुद की इस्तिलाह एक साबित असल और बुनियाद बन गई है, और गोया उनकी खामोशी रवा रखे जाने वाले पुरतशद्दुद रवैयों की تقویت کی عامل ہے۔ بہت سے ملکوں میں عورتوں کے حقوق کے دفاع اور تشدد سے پرہیز کے لیے کچھ قوانین وضع کیے گئے ہیں، اور اس سلسلے میں بھی قانون کو دیگر تمام سماجی شعبوں کی مانند افراد کے حقوق کا دفاع کرنا چاہیے۔ لیکن یہ ایسے ہی ہے کہ جب یہ قوانین ایک گھر کے دروازے تک پہنچے تو وہاں ٹھہر جائے، یہاں تک کہ بہت سے مواقع پر اس گھر کا دروازہ بھی کھٹکھٹا نہیں سکتا کہ جس گھر میں عورت تشدد کی بھینٹ چڑھ رہی ہے۔ قانون داں ڈاکٹر محمد علی نجفی توانا کہتے ہیں کہ بہت سے موارد میں قانون عورت اور مرد کے درمیان کسی فرق کا قائل نہیں ہے، اور اگر کوئی مرد اپنی بیوی کو تھپڑ مارتا ہے تو اسے اتنا ہی قانون کا جواب دہ ہونا چاہیے کہ جتنا وہ ایک مرد کو تھپڑ مارنے پر جواب دہ ہے۔ لیکن خاندان کے تحفظات اس بات کا باعث بنتے ہیں کہ عورت اس طرح کا مطالبہ قانون سے اپنے شوہر کے لیے نہیں کر سکتی۔ درحقیقت اس سلسلے میں ثقافتی مسائل زیادہ ہیں، اور بہت سی خواتین شکایت کے بعد پیش آنے والے واقعات سے خوف اور ڈر کے پیش نظر شکایت نہ کرنے کو ترجیح دیتی ہیں۔ واضح ہے کہ عورتیں معاشرے کے نصف دیگر افراد کی پرورش اور تربیت کرنے والے کی حیثیت سے گھر اور معاشرے کے کشیدہ اور پر اضطراب ماحول میں اچھی طرح سے اپنا کردار ادا نہیں کر سکتی۔ تشدد اور بد اخلاقی کے باعث بہت سی برائیاں اور نفسیاتی مسائل وجود میں آتے ہیں، اور انسان کی نفسیاتی سلامتی اور خود اعتمادی میں کمی آتی ہے۔ اسی سبب سے تشدد کی بھیڑ چڑھنے والے افراد رفتہ رفتہ معاشرے اور افراد سے دوری اختیار کر لیتے ہیں۔ یہ ایسی حالت میں کہ خداوند عالم نے تمام انسانوں کو، چاہے وہ عورت ہو یا مرد، سب کو یکساں پیدا کیا ہے، اور خلقت کے اعتبار سے سب ایک جیسے ہیں، اور کسی کو بھی دوسرے کا حق پامال کرنے کی اجازت نہیں دی ہے، اور ہر قسم کے تشدد سے منع کیا ہے۔ خداوند عالم نے میاں اور بیوی کے حسن سلوک اور حسن معاشرت کے تعلق سے بعض آیات میں صراحتاً مردوں کو مخاطب کرتے ہوئے فرمایا ہے، عورتیں تمہارے گھروں میں ایک لطیف و نرم پھول کی مانند ہیں کہ جن کے ساتھ تمہیں انتہائی نرمی اور دقت کے ساتھ پیش آنا چاہیے۔ درحقیقت اسلامی تعلیمات کی بنیاد پر میاں اور بیوی کے درمیان شادی کا سبب کچھ ثابت اور مشترکہ حقوق وجود میں آتے ہیں، اور زوجیت کے حقوق یک طرفہ نہیں ہیں۔ میاں اور بیوی میں سے ہر ایک کے مخصوص فرائض اور حقوق کے علاوہ کچھ مشترکہ فرائض اور ذمہ داریاں بھی ان کے کاندھوں پر عائد ہوتی ہیں، کہ جن میں سے اہم ترین میاں اور بیوی کا ایک دوسرے کی بنسبت خوش اخلاق ہونا ہے، تاکہ دونوں ایک دوستانہ اور خوشگوار ماحول میں زندگی گزار سکیں۔ اسی سلسلے میں رہبر انقلاب اسلامی فرماتے ہیں کہ گھرانے کے ماحول میں خداوند عالم میاں اور بیوی کے درمیان جو فطری رابطہ پیدا کرتا ہے وہ عشق و مہربانی کا رابطہ ہے، جیسا کہ ارشاد ہوتا ہے مودتوں و رحمہ۔ لیکن اگر اس رابطے میں تغیر پیدا ہو جائے، اور مرد کے اندر گھرانے کے افراد پر اپنی حکمرانی کا احساس پیدا ہو جائے، اور عورت کو ایک لونڈی اور کنیز کی حیثیت سے دیکھا جانے لگے، تو یہ ظلم ہے۔ لیکن افسوس کے ساتھ کہنا پڑتا ہے کہ بہت سے مرد اپنی عورتوں پر یہ ظلم کر رہے ہیں۔ گھرانے کے باہر کے ماحول میں بھی ایسا ہی ہے۔ اگر عورت کو درس پڑھنے، کام کرنے یا پیسہ کمانے اور آرام و سکون حاصل کرنے کے لیے امن اور تحفظ کا احساس نہ ہو، تو یہ ظلم اور ستم ہے، اور جو کوئی بھی اس ظلم کا باعث بنے تو قانون اور اسلامی معاشرے کو اس سے مقابلہ کرنا چاہیے۔ اسی طرح آپ اسلام میں گھرانے کے ماحول میں عورت اور مرد کو ایک چکی کے دو پاٹوں، ایک انسان کے چہرے کی دو آنکھوں، زندگی کے محاذ جنگ کے دو سپاہیوں اور ایک دکان کے دو شراکت داروں کے مانند قرار دیتے ہیں۔ ان دونوں میں سے ہر ایک اپنی خاص فطرت، خصوصیات اور خصلتوں کا حامل ہوتا ہے، اس لیے کہ اگر یہ دونوں اسلام کے معین کردہ اصول و قوانین کی بنیاد پر زندگی گزاریں تو ایسا گھرانہ پائیدار، مہربان، بابرکت اور فوائد سے سرشار ہوگا۔ پروگرام کا اختتام ہم گھرانے میں امام حسین علیہ السلام کے بہترین طرز سلوک سے کرنے جا رہے ہیں۔ اہل بیت پیغمبر صلوات اللہ علیہ مجمعین کی سیرت میں میاں اور بیوی کے درمیان جو جذباتی تعلقات ہونے چاہیے، اس کے تعلق سے بہت سی روایات نقل ہوئی ہیں۔ منابع و مآخذ میں ذکر ہوا ہے کہ امام حسین علیہ السلام اپنی زوجہ سے بہت زیادہ محبت کرتے تھے، اور اپنی زوجہ جناب رباب کو بہت زیادہ چاہتے تھے، اور ان کے لیے آپ نے ایک شعر بھی کہا ہے جس کا مطلب یہ ہے، تمہاری جان کی قسم مجھے وہ گھر اچھا نہیں لگتا جس میں سکینہ اور رباب نہ ہوں، میں ان دونوں کو چاہتا ہوں اور ان کو اپنا پورا مال بخشتا ہوں، اور اس سلسلے میں کسی کو میری ملامت نہیں کرنی چاہیے، حتیٰ اگر کوئی اس بارے میں اعتراض کرے تو میں اس کی بات مرتے دم تک نہیں مانوں گا۔ جابر بن عبداللہ انصاری حضرت امام باقر علیہ السلام سے ایک روایت نقل کرتے ہوئے کہتے ہیں، ایک دن کچھ لوگ حضرت امام حسین علیہ السلام کی خدمت میں حاضر ہوئے تو حیرت کے ساتھ امام کے گھر میں انہوں نے اچھی اور خوبصورت قالین اور گاؤ تکیے دیکھے تو کہنے لگے، اے فرزند رسول، آپ کے گھر میں ہم لوگ ایسی چیزیں دیکھ رہے ہیں کہ جن کو ہم سب مناسب نہیں سمجھتے۔ امام نے فرمایا، شادی کے بعد ہم بیویوں کے مہر ادا کرتے ہیں تاکہ وہ جو کچھ اپنے لیے چاہیں اپنی مرضی سے خرید سکیں، اور یہاں جو کچھ تم دیکھ رہے ہو وہ ہمارا نہیں ہے۔ امام حسین علیہ السلام نے اپنی بیویوں اور بیٹیوں کو سونے اور چاندی کے زیورات سے نوازا تھا، اور وہ چاہتے تھے کہ ان کی بیویاں اور بیٹیاں خود کو ان زیورات سے آراستہ کریں۔ سامنے سے کے ساتھ اس پروگرام کا وقت اپنے اختتام کو پہنچتا ہے، اگلے پروگرام تک کے لیے آپ سے اجازت چاہتے ہیں، خدا حافظ۔